मेरी जिंदगी का मकसद तेरे दिन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी। मेरी जिंदगी का मकसद तेरे दिन की सरफराजी।
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مدنی چینل کے ناظرین آپ دیکھ رہے ہیں پروگرام اسلامی زندگی آج کے ہم پروگرام میں انشاءاللہ گفتگو کریں گے کہ نیکیوں کی حرص کیسے پیدا ہو حرص کہتے ہیں لالچ کو لالچ دو طرح کی ہوتی ہے ایک تو مال کی لالچ ہوتی ہے پیسوں کی لالچ ہوتی ہے اس کے لیے تو یوں کہنا چاہیے کہ بتانے کی ضرورت نہیں بیان کرنے کی ضرورت نہیں وہ تو گویا آٹومیٹکلی دلوں میں پائی جاتی ہوتی ہے کہ جتنا مال مل جائے کم ہے لیکن وہ لالچ کوئی اچھی لالچ نہیں ہے اور اس کے لیے ہی نارمل لالچ کا لفظ یوز کیا جاتا ہے لیکن جو اچھی صفت ہے وہ ہے نیکیوں کی لالچ ہونا یا نیکیوں کا حریص ہونا یا نیکیوں سے محبت کرنے والا ہونا تو ہمارے اندر صفت ہونی چاہیے کہ نیکیوں کی محبت ہو نیکیوں کی ہمارے اندر حرص ہو جس طریقے سے مال کی حرص ہوتی ہے نا مال کی لالچ ہوتی ہے تو اسی کے اپوزٹ لفظ یوز کر لیجئے کہ ہمارے دلوں میں نیکیوں کی لالچ ہونی چاہیے تو مال کا لالچی کیا کرتا ہے تو اسی مال کی جگہ آپ نیکی رکھ لیں تو خود بخود یوں سمجھ لیجئے کہ آج جو میں بیان کرنے والا ہوں وہ اسی بات سے سمجھ میں آ جائے گی یعنی ہم ہر طرح سے سوچ رہے ہوتے ہیں کہ کہاں کہاں سے ہم کما سکتے ہیں کیسے کیسے ارن کر سکتے ہیں آج کے دور میں کیا چل رہا ہے ہم اپنی پلاننگ بھی اس کے مطابق کر لیتے ہیں کچھ سمجھ نہ آئے مشورے بھی کر رہے ہوتے ہیں اچھا اپنے بچوں کے مستقبل کے لیے بھی طے کر رہے ہوتے ہیں فیوچر پلاننگ کر رہے ہوتے ہیں کہ جی کس کس چیز کی آج کل مارکیٹ میں ڈیمانڈ ہے کیا پڑھانا چاہیے کیا کرنا چاہیے آگے چل کر کیا کیا اسکوپ موجود ہیں یعنی سب ہمیں خوب اچھے سے سمجھ میں آ جاتا ہے کہ ہم نے دنیا میں رہ کے کیسے مال کمانا ہے تو بس یہاں پر اب مال کی جگہ نیکیاں رکھ لیں اور اسی طریقے سے ہم ہوشیار بن جائیں نیکیاں کمانے کے حوالے سے کہ بھائی نیکی کیسے کیسے کمائی جا سکتی ہے کون کون سی چیز نیکیاں ہیں گناہوں سے خود کو کیسے بچایا جا سکتا ہے ہمیں خود کے مستقبل کے لیے یعنی جو حقیقی مستقبل ہے جو قبر اور آخرت کی صورت میں ہے اس میں کامیابی کے لیے ہم کیا کیا ذرائع اختیار کریں کیا ہمیں پڑھنا چاہیے کون سے علوم ہمیں حاصل کرنا ضروری ہیں اپنی آل اولاد کے لیے ہمیں کیا کرنا چاہیے تو یوں غور کرتے چلے جائیں گے تو ہمیں سمجھ میں آتا چلا جائے گا کہ جناب نیکیوں کی لالچ کیسے پیدا کرنی ہے اور نیکیوں کی لالچ ہوتی کیا ہے یعنی مال کی جگہ آپ بس ذہن کے اندر نیکیاں رکھ لیں تو اس حوالے سے انشاءاللہ آج گفتگو کریں گے توجہ کے ساتھ سماعت کیجیے گا اور نیت کیجیے گا کہ انشاءاللہ ہم نے عمل کرنے کی کوشش کرنی ہے سب سے پہلے درود پاک کی فضیلت کہ نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے جس نے دن اور رات میں میری طرف شوق اور محبت کی وجہ سے تین تین بار درود پاک پڑھا اللہ پاک پر حق ہے کہ وہ اس کے اس دن اور اس رات کے گناہ بخش دے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم ایک بزرگ ہیں بڑی نیکیاں بڑی عبادت کرتے تھے بڑی نماز پڑھا کرتے تھے یہاں تک کہ نماز کی کثرت کی وجہ سے آپ کی پنڈلیاں سوج جایا کرتی تھیں نماز میں زیادہ تر قیام کرتے تھے کھڑے رہتے تھے اس کی وجہ سے آپ کی پنڈلیاں جو ہوتی ہیں وہ سوج جایا کرتی تھی یہاں تک بیان کیا جاتا ہے کہ آپ اس قدر کثرت سے اس قدر زیادہ آپ عبادت کیا کرتے تھے کہ بالفرض آپ سے کہہ دیا جاتا کہ کل قیامت ہے اگر آپ سے کہہ دیا جاتا کہ بس کل جو ہے وہ قیامت آنی ہے تو بھی آپ اپنی عبادت میں کچھ اضافہ نہیں کر سکتے تھے مطلب یہ کہ یوں کہہ لیجئے 24 گھنٹے وہ عبادت کرتے رہتے تھے تو اب اگر کہا جائے کہ کل قیامت آنے والی ہے تو قیامت کا سن کے تو عبادت بڑھا دی جائے گی بھائی اب حساب کا وقت بالکل قریب ہے لیکن ظاہر ہے 24 گھنٹے سے زیادہ تو ٹائم ہی نہیں ہے نا اور کتنا جو ہے وہ عبادت کی جا سکتی ہے تو آپ اتنی عبادت کرتے تھے کہ آپ اگر اس میں اور بڑھانا چاہتے تو بڑھانے کے لیے ٹائم ہی موجود نہیں تھا گویا 24 گھنٹے آپ کے کسی نہ کسی طریقے سے عبادت ہی میں صرف ہوا کرتے تھے اچھا آپ کا ایک انداز کیا تھا دیکھیے نیکیوں کا لالچ کرنے والا کس طریقے سے اپنا ذہن بناتا ہے اور کس انداز سے کام کرتا ہے ظاہر ہے جسے مال چاہیے ہوتا ہے बाज़ वक़्त लालच नहीं भी होती, ज़रूरियात इस किस्म की होती हैं, तो इसलिए आदमी कोशिश कर रहा होता है, दो दो जॉब्स कर रहा होता है, नाइट भी जाग रहा होता है, सुबह में भी कहीं काम कर रहा होता है, बामुश्किल 1-2 घंटे सोने वाले भी होते हैं, कि उन्हें ज़ाहिर करना पड़ता है, बाज़ वक़्त मजबूरी होती है। तो जो नेकियों से इसी तरीके से मोहब्बत करते हैं, जिन्हें लगता है कि नेकियाँ बहुत ज़रूरी हैं, कि इनके ज़रिए ही कब्र आखिरत में हमें निजात मिलनी है, जैसे हमें लगता है ना ये पैसे बहुत ज़रूरी हैं और इसके ज़रिए ही हम दुनिया की मुश्किल से निजात हासिल कर सकते हैं, तो जिन्हें ये एहसास हो जाता है कि ये नेकियाँ बहुत ज़रूरी हैं और इन्हीं नेकियों के ज़रिए यही वो माल है, यही बात समझ रहे, ये नेकियों का ही वो माल है जो कब्र आखिरत में निजात दिला सकते हैं, कब्र आखिरत की मुश्किलात से हमें बचा सकते हैं। तो फिर वो क्या क्या करते हैं, हजरत सुफयान बिन सुलेम का अंदाज़ क्या था, सर्दियों का मौसम होता था तो घर की छत पर सोते थे, और गर्मियों का मौसम होता था तो घर के अंदर कमरे में सोया करते थे। अब ये कैसा अजीब बात है, हम तो सर्दियों का मौसम हो तो हम कमरे में सोएंगे ताकि सर्दी ना लगे, और गर्मियों का मौसम हो तो लोग खुली फिजा में छत वगैरह पर सोते हैं ताकि घर के अंदर जो है वो गर्मी हो रही होती है तो बाहर गर्मी ना लगे, लेकिन ये उसके उलट किया करते थे। वजह क्या थी, वो चाहते थे कि अगर सर्दी में मैं ऊपर सोऊंगा तो मैं गाफिल होकर नहीं सोऊंगा, और मैं रात को भी जो है वो इबादत कर सकूंगा, नींद से मैं हिफाजत रहेगी, कि ज़ाहिर है सर्दी लग रही होगी तो नींद तो नहीं आएगी, जब नींद नहीं आएगी तो मैं इबादत करता रहूंगा, और गर्मियाँ होंगी तो कमरे में रहते थे नीचे ताकि मेरी ये गर्मी मुझे ना सोने दे और मैं रब की इबादत कर सकूं। और उस ज़माने में ज़ाहिर है एसी वगैरह उन चीज़ों का तो तसव्वुर था ही नहीं, तो आपका ये अंदाज़ था और सजदे की हालत में ही आपका इंतकाल हुआ। तो ज़ाहिर है जब कोई हर वक्त ही इबादत के अंदर मसरूफियत है, तो जब मौत का वक्त भी आया तो आप सजदे की हालत में थे, तो कैसी खूबसूरत वो मौत थी ये सजदे के जो हालत में आपको आई। आप दुआ किया करते थे कि या अल्लाह मैं तेरी मुलाकात को पसंद करता हूँ, अल्लाह अकबर, क्या दुआ करते थे, या अल्लाह मैं तेरी मुलाकात को पसंद करता हूँ, तू भी मेरी मुलाकात को पसंद फरमा, अल्लाह अकबर। यानी ये वो लोग हैं कि जो गोया मौत को भी पसंद किया करते थे, क्योंकि मौत इनकी अल्लाह से मुलाकात मिलने का जरिया हुआ करती थी, तो इन पर वो मौत का खौफ नहीं होता था जो नॉर्मली हम लोगों पर होता है, एक नफसियाती किस्म का, ठीक है, इनका तो अंदाज ही दूसरा हुआ करता था ना, ये तो ये देखते थे कि मौत तो एक वसीला है महबूब से मुलाकात का, तो इनकी तो जब इबादत होती थी, रियाजत होती थी, इनके मामलात ही इतने खूबसूरत होते थे, तो ये तो गोया मौत को पसंद करने वाले हुआ करते थे। तो खैर इनका अंदाज क्या था कि या अल्लाह मैं तेरी मुलाकात को पसंद करता हूँ, तू भी मेरी मुलाकात को पसंद फरमा, तो जो रब से मुलाकात को पसंद करता है वो ज़ाहिर है रब की इताअत हो फरमाबरदारी करता है। तो बहरहाल मदनी चैनल के नाज़रीन, आपने देखा कि हमारे बुजुर्गाने दीन किस तरीके से नेकियों के मामले में हरीस हुआ करते थे, किस कदर उन्हें नेकियां कमाने की फिक्र हुआ करती थी, अल्लाह पाक से डरते थे और अल्लाह पाक की इबादत किया करते थे, सर्दियों की रात में छत पर और गर्मियों में बंद कमरे में इबादत करते ताकि गफलत की नींद सोकर अल्लाह पाक की याद से गाफिल ना हो जाएं। तो इन मुकद्दस हस्तियों की बस यही ख्वाहिश होती थी कि जब तक जिंदगी बाकी है उसको गनीमत जानते हुए नेकियां करके अपनी आखरत बेहतर बना ली जाए, मगर अफसोस हमें अपनी आखरत की फिक्र नहीं है, यानी जैसी फिक्र होनी चाहिए वैसी हमें फिक्र नहीं है, दिन भर की क्या मामला होते हैं, न जाने कैसे कैसे गुनाहों में माजल्ला मशगूल होते हैं, और फिर यही कुछ होते होते रात हो जाती है और हम इस तरीके से गफलत में सो जाया करते हैं, तो ये एक इंसान को जेब नहीं देता। कुरान पाक में क्या इरशाद फरमाया है, वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, कि मैंने जिन और इंस को अपनी ही इबादत के लिए पैदा किया है, यानी अल्लाह पाक ने जिन्नात को और हम इंसानों को क्यों पैदा किया है, अपनी इबादत के लिए। लेकिन हमारा अंदाज क्या है, माजरत के साथ आपने जानवर वगैरह देखे ही होंगे ना, खासतौर पर कुर्बानी के दिनों में तो बकरे वगैरह बहुत सारे जानवर आते ही हैं, आप ज़रा उनकी ज़िंदगी पे गौर कीजिएगा, वो क्या करते हैं, खाते रहते हैं, दिन भर खाते रहेंगे, जो खाया है फिर उसको ज़ाहिर इखराज करना होता है, वो उनका मामला होता है, फिर खाते रहते हैं, फिर दोबारा जो है वो हज़म करते रहते हैं, थोड़ी जुगाली वुगाली कर लेते हैं, फिर सो जाते हैं, फिर अगले दिन उठ जाएंगे, फिर खाना शुरू कर देंगे, तो ये होता है जानवर का अंदाज़। अब ज़रा सोचिएगा हम इंसान हैं, हम क्या करते हैं, दिन भर खाते हैं, सुबह खाना है, दोपहर में खाना है, रात में खाना है, अच्छा फिर वो तो जानवर है, उसको कमाने नहीं जाना होता, आप लाके उसे खिला रहे होते हैं, हम कमाने जाते हैं क्योंकि पता है कमाएंगे तो खाएंगे, ठीक है ना। और जानवर भी अगर आपके पास बनाना हो तो वो भी ढूंढ ही रहा होता है, इधर से उधर घूम रहा होता है, वो उसका कमाने का अंदाज है, वो खाता है सोता है। अब वो बंदा जो अल्लाह की इबादत से गाफिल है, तो गौर कीजिए उसकी ज़िंदगी भी तो ऐसे ही हो गई ना, खा रहा है सो रहा है, खा रहा है, एक दिन पूरा गुजार देते खाते रहते, रात आती है सो जाते, फिर अगले दिन यही होता है। तो ये इंसान की और जानवर की ज़िंदगी में फ़र्क कहाँ से आता है, वो यही आता है कि वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, कि मैंने जिन और इंसको अपनी इबादत के लिए पैदा किया है। इंसान खाता पीता सोता है, लेकिन साथ में रब की इबादत भी करता है। तो जो रब की इबादत करने वाला है वही हकीकी इंसान है, और उसने अपनी ज़िंदगी का मसरफ जाना। आप गौर करें तो ये जानवर की ज़िंदगी क्या है, जैसे इसीलिए ना देखो, जानवर को ज़िबा भी कर दिया जाता है, उसको खा लिया जाता है, जिन जानवरों को हलाल करार दिया गया है, क्योंकि उनकी ज़िंदगी का बेसिकली देखें तो कोई ख़ास मसरफ नहीं है, बस खाना पीना सोना है। तो एक दिन उसने वैसे भी मर जाना है, तो जिन जानवरों को अल्लाह पाक ने हलाल रखा है तो वो ज़िबा हो जाते हैं, इंसान के खाने का जरिया बन जाते हैं, उन चीज़ों को इंसानों के लिए ही पैदा किया गया है। तो इंसान की लेकिन ज़िंदगी का एक मसरफ है, और वो क्या है कि अल्लाह की इबादत करना, और फिर मरने के बाद फिर उसे एक हमेशा की ज़िंदगी मिलेगी, उस हमेशा की ज़िंदगी में उस दुनिया में की गई इबादत का बदला मिलेगा, और वो जन्नत की नेमतों से लुत्फ़अंदोज़ होगा। तो अपनी ज़िंदगी को अगर कीमती बनाना है, तो उसके लिए ज़रूरी ये है कि इस कीमती लम्हात को फजूलियात में ना गुजारें, बल्कि अल्लाह की इबादत में गुजारें। जैसे बहुत से पाक की इबादत मिलती हैं, कई कई साल जो है वो ईशा के वजू से फजर की नमाज, ये ठीक है, उन बुजुर्गान दीन का खास अंदाज हुआ करता था। अब हो सकता है कोई सोच रहा हो कि क्या हम भी सारी रात इबादत करते रहे, भाई आज से क्या गर्मी में जो है वो पंखा बंद करके कमरे में रहना है और सर्दियों में छत पे जाके बैठना है। तो ठीक है, मैं आपको ये नहीं कह रहा, लेकिन ये भी तो ना हो ना कि रात को ऐसी गफलत की नींद सोएं कि फजर भी कजा हो जाए। कम से कम हम इतना तो ध्यान रख सकते हैं ना, बात समझ रहे हैं हम? ठीक है, उन बुजुर्गाने दीन जैसी इबादत नहीं कर सकते, लेकिन जो खास फराइज हैं उनको तो अदा करें, जो वाजिबात हैं, जो सुनने मौकना है, जो सुन्नतें हैं, उनकी तो हम पाबंदी करें और गुनाहों से खुद को बचाएं। ये तो हम पर मुसलमान होने की हैसियत में लाजिम है ना, तो इतना तो हमें एहसास होना चाहिए कि हम गुनाहों में खुद को ना डालें, और जो नेकियां खासतौर पर जो हम पर लाजिम की गई हैं हम उन्हें बजा लाएं, और अल्लाह पाक की रजा के लिए जितना हो सकता है कोशिश करें, अपनी बिसात भर हम कोशिश तो करें। बाकी अल्लाह तबारक व ताला रहमत फरमाने वाला है, और जब नेकियों में दिल लग जाता है, दिल को नेकियों की हकीकी लज्जत मिल जाती है, उसके बाद फिर खुद ब खुद गुनाहों से दिल हटता है और नेकियों में मज़ा आने लगता है, फिर इबादत करने में मज़ा आता है, लुत्फ़ आता है। तो उसके बाद फिर वो जो बुजुर्गाने दीन के हम सुनते हैं ना कि रात रात भर इबादत हो रही है, तो दरअसल ये होता है कि उनकी इबादत में एक लज्जत पैदा हो जाती है, तो उसके बाद इबादत होती रहती है, उससे थकन नहीं हुआ करती, उससे आदमी दिल नहीं चुराया करता। तो बहरहाल बस औकात इंसान जो है ज़्यादा माल जो है उसकी कोशिशें करता है, और उसके लिए बहुत ज़्यादा आजमाइश भी कबूल कर लेता है और मुशक्क़त भी बर्दाश्त करता है, जबकि यही माल जो है उसकी आखरत बर्बाद करने का भी सबब बन जाता है। जबकि अगर हम नेकियों के लिए कोशिश करेंगे तो ये नेकियां तो फ़ायदेमंद ही फ़ायदेमंद हैं, दुनिया में भी काम आती हैं और आखरत में भी काम आएंगी। लिहाजा हमें चाहिए आखरत को अच्छा बनाने के लिए और जन्नत में जाने के लिए, कि हमें जन्नत मिल जाए, इसके लिए हमें नेकियों की तरफ दौड़ना चाहिए। कि अल्लाह पाक पारा 4 सूरह आले इमरान की आयत नंबर 133 में इरशाद फरमाता है, वसारिउ इला मगफिरतिन, और दौड़ो मगफिरत की तरफ, वह जन्नतिन, और दौड़ो मगफिरत की तरफ और जन्नत की तरफ। और वो जन्नत कैसी है? अर्दुहस समावातु वल अर्द, के जिसकी चौड़ाई में सब जमीन और आसमान आ जाए। उइद्दत लिल मुत्तकीन, जो मुत्तकीन के लिए तैयार की गई है। तो हमें रब की मगफिरत की तरफ दौड़ने का हुक्म दिया गया है, और हम किस तरफ दौड़ रहे हैं? हमारे दिन रात किस तरफ दौड़ रहे हैं? खाना पीना और माल बनाना। जबकि हुक्म दिया गया था दौड़ना किस तरफ है, कि वो का उन कामों की तरफ हमें बढ़ना है कि जिसके ज़रिए हमें रब से मगफरत मिल जाए। तो हम गौर करें तो हम बिल्कुल उलट जा रहे हैं। इस आयत के तहत तफसीर सिरातुल जिनान में है कि गुनाहों से तौबा करके, अल्लाह पाक के फ़राइज़ को अदा करके, नेकियों पर अमल पैरा होकर, और तमाम आमाल में इखलास पैदा कर कर अपने रब करीम की बख्शिश और जन्नत की तरफ जल्दी करो। तो हमें जन्नत की तरफ पेश कदमी करनी है। कैसे होगी? فرائض کو پورا کر کر، کیسے ہوگی حرام سے بچ کر، کیسے ہوگی نیکیاں کر کر، نافرمانیوں سے توبہ کر کر، نماز میں سستی تھی اس کو چھوڑ کر، یہ ہماری مغفرت کی طرف دوڑنا ہوگا، یہ ہوگا ہماری رب کریم کی اس جنت کو حاصل کرنے کی طرف جانا کہ جس کی چوڑائی زمین و آسمان کی، ساری وسعتیں اس کے اندر آ جائیں، سارے زمین و آسمان اس کے اندر آ جائیں۔ اس عظیم جنت کو پانے کے لیے دوڑنا کیا ہے؟ فرائض کو پورا کرنا، گناہوں سے بچنا، ان نشوں سے معاذ اللہ، کیسے کیسے نشوں میں پڑے ہوئے ہوتے ہیں، ان سے توبہ کیجئے اور رب کی مغفرت کی طرف دوڑیے۔ والدین کی نافرمانی سے توبہ کیجئے، سود کے لین دین سے، یتیم کا مال نہ حق کھانے سے، نہ جانے لوگ معاذ اللہ کیسے کیسے لوگوں کی زمینوں پر قبضہ کر لیتے ہیں، اس سے جان چھڑائیے، اس برے کام سے توبہ کیجئے اور اللہ کی مغفرت کی طرف دوڑیے۔ اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے۔ رمضان کے روزے بلا عذر چھوڑ دینے سے توبہ کیجئے، بدکاری سے توبہ کیجئے، کسی پر ظلم کرنے سے توبہ کیجئے، شراب پینے، پلانے، بیچنے، خریدنے، ان سب برے کاموں سے توبہ کیجئے، تکبر کرنے سے توبہ کیجئے، جھوٹ بولنے سے توبہ کیجئے، کسی کے مال میں خیانت کرنے سے توبہ کیجئے، چوری کرنے سے توبہ کیجئے، ڈاکہ زنی سے، جھوٹی قسمیں کھانے سے، خودکشی کے معاذ اللہ برے ارادے سے، ریاکاری سے توبہ کیجئے، بلا عذر شرعی رشتہ داریاں ختم کرنے سے، چغلی سے توبہ کیجئے، مسلمان کو اذیت دینے سے توبہ کیجئے، ناحق جھگڑنے سے توبہ کیجئے، اللہ پاک کے فرائض کو ادا کر کے بخشش کی طرف بڑھیے، اللہ پاک کے فرائض کو ادا کر کے بخشش کی طرف بڑھیے، جنت کی طرف بڑھیے، فرض نمازوں کی ادائیگی کر کے جنت کی طرف بڑھیے، فرض روزے رکھ کر جنت کی طرف بڑھیے، فرض حج کر کے جنت کی طرف دوڑیے، درود پاک کی کثرت کر کر جنت کی طرف بڑھیے، پیارے آقا علیہ الصلوۃ والسلام کی پیاری پیاری سنتوں پر عمل کر کر جنت کی طرف بڑھیے، اپنے ہر عمل میں اخلاص پیدا کر کر جنت کی طرف بڑھیے۔ وسارعوا الی مغفرۃ من ربکم وجنۃ عرضھا السماوات والارض اعدت للمتقین۔ تو یہ آیت کریمہ ہمیں اپنے پیش نظر رکھنی ہے۔ اسی طریقے سے پارہ 5 سورہ نساء کی آیت نمبر 124 میں اللہ پاک ارشاد فرماتا ہے، جس کا ترجمہ ہے، اور جو کچھ بھلے کام کرے گا، مرد ہو یا عورت، ہمارا رب ارشاد فرما رہا ہے، جو کچھ بھلے کام کرے گا مرد ہو یا عورت اور ہو مسلمان، تو وہ جنت میں داخل کیے جائیں گے اور انہیں تل بھر نقصان نہ دیا جائے گا۔ یہ ہمارے رب کا وعدہ ہے کہ جو اچھے کام کرے گا، بھلے کام کرے گا، مرد ہو عورت اور ہو مسلمان، مسلمان اسلام پہ ہی اس کا خاتمہ ہو، جنت میں داخل ہوگا اللہ کی رحمت سے، اور اسے کچھ تل بھر بھی، تل ہوتا نا، تل بھر بھی نقصان نہ دیا جائے گا۔ تو ہمیں اپنی بخشش و مغفرت کروانے اور خود کو اعلیٰ درجات کا حقدار بنانے کے لیے ایسے کام کرنے چاہیے کہ جن میں ہماری آخرت کا فائدہ ہو۔ مگر افسوس، آج دنیا کی محبت میں پڑ کر ہم اپنی اس آخرت کو بھول چکے ہیں، حالانکہ ہم اس دنیا کے لیے کتنی کوشش کرتے ہیں، لیکن دنیا بنانے کے لیے ہم بڑی کوشش کرتے ہیں، بڑی مشکلات بھی ہم فیس کرتے ہیں۔ ہو سکتا ہے کسی کے ذہن میں بھی آ رہا ہو کہ بھئی آخرت کی بات ہو رہی ہے، قبر بنانے کی، اور مال کے حوالے سے بھی جیسے میں نے بات کی کہ لوگ مال کے لیے کیا کیا کر رہے ہوتے ہیں، تو ذہن میں ایک دم آتا ہے کہ بھائی مال بھی تو ضروری ہے نا، دنیا میں کیسے رہیں گے، کیا بجلی کا بل نہیں دینا ہوتا، کہ کھانے پینے کی چیزیں ضروریات نہیں ہیں؟ بالکل ضروریات ہیں، مال یہاں دنیا میں رہنے کے لیے آپ کو بھی چاہیے، مجھے بھی چاہیے، اگر ہم نے کپڑے پہنے ہیں یہ بھی کہیں مفت نہیں ملتے، اس کے لیے بھی مال چاہیے ہوتا ہے، لیکن بات یہ ہے کہ یہ مال سے کہیں شریعت نے منع تو نہیں کیا؟ بالکل کمائیں، ضروری ہے، کمانا پڑے گا، بہت ساری جگہوں پر تو آپ پر لازم ہوتا ہے، اپنے اہل و عیال کے لیے کہ وہ ہاتھ پھیلانے سے بچیں، ان کی ضروریات پورا کرنے کے لیے ضروری ہے، لیکن اس کا مطلب یہ نہیں ہے کہ ہم مال کماتے ہوئے حلال و حرام کی تمیز بھول جائیں، بات اس پر ہو رہی ہے، اور مال کمانے میں ایسے گم ہو جائیں کہ ہم اللہ کے فرائض کو چھوڑ دیں، بات یہ ہو رہی ہے، زندگی اس طریقے سے گزاریں کہ ربنا آتینا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ، ہم دعا بھی کرتے ہیں نا کہ اللہ میں دنیا میں بھلائی عطا فرما اور آخرت میں بھلائی عطا فرما، تو دنیا و آخرت دونوں کی بھلائی کو پیش نظر رکھنا ہوتا ہے نا، تو مال بالکل کمائیں، لیکن اس انداز سے کمائیں کہ اس میں ہم اپنی آخرت کو بھول نہ جائیں۔ اچھا، پھر مال کمانا ہوتا ہے تو اس کے لیے بھی ہم مشقت اٹھاتے ہیں نا، کہ دنیا میں ہم نے رہنا ہے، سیٹ رہنا ہے، کوئی مشکل نہ آئے، پریشانی نہ آئے، ہم دنیا کے جو ہے ٹھوکروں سے بچ سکیں، تو بھائی اس کے لیے آپ کوشش کرتے ہیں اور کچھ نہ کچھ مال کمانے میں کامیاب ہو جاتے ہیں، تو آخرت بھی تو ہے نا، مرنا بھی تو ہے نا، قبر بھی تو ہے نا، وہاں آخرت کے بھی تو منازل ہیں، تو ہم وہاں کی پریشانی اور مشکلات سے بچنے کے لیے نیکیاں کیوں نہیں کماتے؟ اور اس راہ میں بھی کچھ نہ کچھ ظاہر مشکلات آتی ہیں، نفس بھی ہے، شیطان بھی ہے، معاشرہ بھی ہے، بہت کچھ ہے، تو اس سے تو لڑنا ہے نا، پھر شیطان سے تو لڑنا ہے نا، دنیا میں بھی مشکلات فیس کر کے مال کماتے ہی ہیں، تو آخرت کا جو مال ہے، جو نیکیاں ہیں، اس کو کمانے کے لیے اگر کچھ مشکلات آئیں تو انہیں بھی فیس کرنا ہوگا، اور ہمیں دنیا میں اس انداز سے رہنا ہو کہ ہم دنیا میں بھی کامیاب رہیں، جو دنیاوی چیزیں ہیں، ضروریات ہیں، انہیں بھی پورا کریں، اور آخرت میں بھی ہمارا کوئی نقصان نہ ہو، بلکہ آخرت کے لیے جو نیکیاں ضروری ہیں وہ بھی ہمیں دنیا میں رہ کر ہی کمانا ہوگا، تو اس انداز سے ہمیں زندگی گزارنی ہے کہ ہم دل کے اندر نیکیوں کی لالچ پیدا کریں، یہ نیکیاں اہم ہیں اور اسی کے ذریعے ہمیں کامیابی ملے گی، ورنہ یہ انداز جو ہم نے زندگی گزارنے کا بنا رکھا ہے یہ بالکل ٹھیک نہیں ہے، کہ دنیا میں ایسے گم ہوئے کہ ہر دنیا کے کام کے لیے، بلکہ معاذ اللہ گناہوں بڑے کاموں کے لیے ہمارے پاس وقت ہو اور نیکیاں کمانے کے لیے ہمارے پاس وقت نہ ہو، ہے دنیا کے لیے تو ہمارے پاس جناب وہ فلمیں دیکھنے کے لیے، ڈرامے دیکھنے کے لیے، گانے باجوں کے لیے گھنٹوں موجود ہوں، لیکن اگر کہا جائے کہ جناب تھوڑا مدنی چینل دیکھ لیا کریں، مدنی مذاکرہ دیکھ لیں، آئیے ذرا نیکی کی دعوت میں چل لیں، تو وہاں پر ہم کہیں بھائی بڑے میں مصروف ہوتا ہوں، دنیا کے مسائل ہیں، حالانکہ ہمارے پاس بہت ٹائم ہوتا ہے فیس بک کو دینے کے لیے، بہت ٹائم ہوتا ہے طرح طرح کے اخبارات اور پتہ نہیں کیا کچھ پڑھنے کے لیے، لیکن اگر میرے سنت کے رسائل پڑھنے کے لیے، بیانات پڑھنے کے لیے کہا جائے، کوئی نیکی کی بات کے لیے کہا جائے، تو ہمارے پاس وہاں ٹائم نہ ہو، تو یہ انداز زندگی بالکل ٹھیک نہیں ہے، یہ ایسا نہ ہو، یہ انداز زندگی ہمیں آخرت کے اندر فیل کروا دے، تو ہمیں دنیا میں بھی کامیاب ہونا ہے اور آخرت میں بھی کامیاب ہونا ہے، اس کا انداز یہ ہے کہ ہم اس انداز سے زندگی گزارے جو پیارے نبی علیہ الصلوۃ والسلام نے ہمیں بتایا ہے، جو قرآن مجید میں موجود ہے، جو ہمیں بزرگان دین کا انداز زندگی سکھاتا ہے، اسی کے ساتھ ہمارے پروگرام کا وقت اختتام کو پہنچا، ہمیں دعاؤں میں یاد رکھیے گا، صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم.
میری زندگی کا مقصد تیرے دین کی سرفرازی، میں اسی لیے مسلمان، میں اسی لیے نمازی، میری زندگی کا مقصد تیرے دین کی سرفرازی.